الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم انٹرنیٹ کی وجہ سے پانچ منٹ ہم لیٹ شروع کر رہے ہیں. آیت 235 تک ہم نے پڑھ لیا تھا سورہ البقرہ کی, آگے 236 پہ ہم چل رہے ہیں. لا جناح علیکم ان طلبتم النساء ما لم تمسوهن تفرضوا لهن فریضۃ ومتعوهن علی الموسی قدرہ وعلی المقتر قدرہ متاعا بالمعروف حقا علی المحسنین. تمہارے اوپر کوئی گناہ نہیں ہے کہ اگر تم طلاق دو عورتوں کو جن کو تم نے چھوا تک نہ ہو یا ان کے لیے حق مہر مقرر نہ کیا ہو, تو اس صورت میں تمہارے اوپر کوئی گناہ نہیں ہے. البتہ تم ان کو کچھ نہ کچھ ضرور دو گے طلاق کے موقع پر, اور گنجائش والے پر اس کے لحاظ سے مقدار ہے اور تنگ دست کے اوپر اس کے لحاظ سے مقدار ہے جو وہ دے گا. اور یہ جو کچھ ادا کرنا ہوگا یہ معروف طریقے سے ہوگا, اور تمام نیک لوگوں کے اوپر یہ حق ہے اللہ کی طرف سے جو عائد کیا جا رہا ہے. پیچھے جی جو بات چلی تھی میں نے عرض کیا تھا کہ جو خلا میں واپس لوگ لے لیتے ہیں ساری چیزیں, وہ اللہ تعالیٰ کے حکم کے خلاف ہے, ناجائز ہے بالکل. اس پر مزید اللہ تعالیٰ ایک اور دلیل دے رہے ہیں جو اس بات کے حق میں جاتی ہے کہ شوہر کو شوہر والا رویہ اختیار کرنا ہے, اس کو بڑے دل اور حوصلے کا اظہار کرنا ہے. چنانچہ اب یہاں دیکھیے کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ تمہارے اوپر اس صورت میں کوئی گناہ نہیں ہے کہ تم اپنی بیوی کو طلاق دے دو حالانکہ تم نے اسے یعنی رخصتی نہیں ہوئی, نکاح ہوا ہوا تھا, کوئی تعلق کوئی واسطہ نہیں ہوا, لیکن اب آپ طلاق دینے کا موقع آ گیا ہے تو اس میں کوئی گناہ نہیں ہے. اور اس صورت میں بھی طلاق دینے میں کوئی گناہ نہیں ہے کہ کوئی حق مہر مقرر نہیں ہوا تھا, تو طلاق دینے میں کوئی گناہ نہیں ہے. البتہ اگر حق مہر طے نہیں ہوا تھا, ہاتھ لگائے بغیر بیویوں کو طلاق دے دی ہے چھوئے بغیر, تو اس صورت میں اللہ تعالیٰ کہہ رہے ہیں کہ متعوهن, ان کو کچھ ضرور دے دلا کے رخصت کرو گے, طلاق دو گے تو ساتھ کچھ دو گے. یہ نکاح خالی نکاح سے بھی یہ بات قائم ہو گئی ہے, ٹھیک ہے. حق مہر مقرر نہیں کیا, یعنی آپ نے کوئی فائدہ نہیں اٹھایا, بس نکاح ہوا تھا اور وہ اپنے گھر میں تھی, وہ اپنے گھر میں, نہ آپ اپنے گھر میں. اس صورت میں بھی آپ نے کچھ طلاق اگر دینی پڑ گئی ہے تو اس صورت میں بھی کچھ دینا ہوگا, اور حق مہر طے نہیں کیا اس صورت میں بھی کچھ دینا ہوگا. اور یہ کچھ دینا ہے وہ اس طرح سے دینا ہے کہ صاحب حیثیت کو اپنی حیثیت کے مطابق اور تنگ دست کو اپنی حیثیت کے مطابق, متان بالمعروف دستور کے مطابق, حالات کے مطابق, اپنے علاقے کے رواج کے مطابق, خاندانی وقار کے مطابق یہ دینا ہوگا. اور یہ محسنین پر حق ہے یعنی فرض ہے, ان کو لازماً ادا کرنا ہے. تو اب اللہ تعالیٰ اس صورت میں کہ بیوی کو ہاتھ بھی نہیں لگایا, کوئی فائدہ نہیں اٹھایا, کوئی تعلق واسطہ نہیں رکھا اور حق مہر طے نہیں کیا, تب بھی کچھ دینا ہے, تب بھی کچھ دینا ہے. تو یہ کیسے ہو سکتا ہے کہ جس عورت کے ساتھ زندگی کا ایک حصہ گزرا ہو, اس سے آپ کی اولاد بھی ہو یا آپ کے ساتھ ایک لمبا عرصہ ساتھ رہی ہو, وہ ان کو آپ خلا کے موقع پر سب کچھ چھین لیں, یہ کیسے ہو سکتا ہے؟ تو وہ بالکل غلط استدلال ہے. ہمارے پاکستان میں ظالمانہ قانون ہے, خلا کے اندر واپس لینے کا کوئی حکم نہیں ہے. البتہ اس صورت میں واپس بیوی دے گی اگر میاں نے اتنا کچھ دے دیا ہوا ہے کہ اب ان کے لیے طلاق دینا مشکل ہو رہا ہے کہ میاں کنگال ہو جائے گا اگر کچھ واپس نہیں لینا, تو اب بیوی کچھ دے دلا کے, بیوی اپنی مرضی سے کچھ دے دلا کے رخصت لے سکتی ہے. ایسا نہیں کہ شوہر اس کو زبردستی چھینے گا, یہ کوئی حق حاصل نہیں ہے کسی شوہر کو. اللہ تعالیٰ نے یہ حق ہمیں نہیں دیا ہے, کسی شوہر کو بھی یہ حق نہیں دیا کہ بیویوں سے واپس لے. کچھ فائدہ نہیں اٹھایا تب بھی کچھ دینا ہے, تو شوہر دینے والا ہے, اس کا کام زندگی کا سامان فراہم کرنا ہے, خواہ نکاح کے بعد رخصتی ہوئی یا نہیں ہوئی, और खा हक महर तय हुआ है या नहीं हुआ। अब एक चीज़ यह है कि हाथ नहीं लगाया और हक महर तय नहीं हुआ, दूसरी सूरत यह है कि हक महर तय नहीं हुआ लेकिन रुख्सती हो गई, अब उसको अल्लाह ताला ने लिया है। वइन तल्लक्तुमूहुन्ना मिन कबली अन तमस्सूहुन्ना वक़द फ़रज़तुम लहुन्ना फ़रीज़तन फ़निस्फ़ु मा फ़रज़तुम, कि हाथ तो नहीं लगाया बीवी को लेकिन हक महर तय किया हुआ था, तो अब क्या होगा, आधा हक महर देना होगा। ठीक है जी, आधा हक महर देना होगा। मसलन आपने 1,00,000 रुपया हक महर मुकर्र किया था निकाह के वक्त पे लेकिन रुख्सती नहीं हुई, तो अब आप 50,000 रुपया उसको हक महर देंगे और तलाक दे देंगे। ये सूरत में है कि हाथ नहीं लगाया लेकिन हक महर तय किया था। पहली सूरत यह थी कि हक महर तय नहीं हुआ, हाथ भी नहीं लगाया, तो उसमें कुछ ना कुछ अपनी अपनी इस्तेआत के मुताबिक देना है। और दूसरी सूरत यह है कि हाथ नहीं लगाया बीवी को लेकिन हक महर तय हुआ हुआ है, तो इस सूरत में आधा हक महर अदा किया जाएगा। यह भी जाहिर है कि उसी बात की तायद करता है कि शोहर को कोई हक हासिल नहीं है कि वह अपनी बीवी को दिया हुआ पैसा वापस ले, अभी तो कुछ हुआ भी नहीं तब भी अल्लाह ताला कह रहे हैं कि देना है, ना कोई फ़ायदा उठाया ना बीवी से कोई ताल्लुक़ रखा, कुछ भी नहीं, बस निकाह हुआ था। तो आगे फरमाया कि निस्फ़ फ़मात फ़रज़तुम इल्ला याफ़ूना औ याफ़ू अल्लज़ी बियादिही उक़दतुन निकाह, सिवाय इसके कि बीवियाँ माफ़ कर दें या वो माफ़ कर दें जिसके हाथ में निकाह की कुंजी है, निकाह की गिरा है। यानी दो सूरतें हो सकती हैं माफ़ी की, कि जिसने तलाक जिस औरत को तलाक हो रही है उसने कहा जी मुझे कुछ नहीं चाहिए, ठीक है, और दूसरी सूरत यह है कि वो जो आधा छोड़ना है वो शौहर कहे जी मैं पूरा ही दूंगा, शौहर कहे जी कि मैं पूरा ही हक महर दूंगा, मैं तलाक दे रहा हूँ, मैंने कोई तमत्तो नहीं किया, कोई फ़ायदा नहीं उठाया लेकिन मैं पूरा ही हक महर दे रहा हूँ, ये याफू हो जाएगा जिसके हाथ में उक्तुन निकाह है। तब दो इस सूरत में दो सूरतें हो गईं, एक ये कि हाथ नहीं लगाया, तलाक देनी पड़ गई है, हक महर मुकर्रर हो गया है, तो अब अल्लाह ताला कह रहे हैं कि आधा देना फ़र्ज़ है, आधा देना फ़र्ज़ है, और अगर बीवी माफ़ कर दे जिसको तलाक हुई है तो कोई मसला नहीं। और दूसरी सूरत यह है कि ख़ुद निकाह करने वाला जो मर्द है वो कहे जी मैं माफ़ करता हूँ, मैं पूरा देता हूँ, आधा भी नहीं रोकता मैं। वान ताफ़ु अक्रबुल तकवा, और अगर तुम पूरा ही दे देते हो तो ये तकवे के ज़्यादा करीब है। ठीक है, अब ये मुज़क्कर का सीगा है इसलिए मर्दों को छोड़ने की बात की जा रही है, औरतों को छोड़ने की बात नहीं की जा रही। तो वान ताफ़ु अक्रबुल तकवा, तो तुम अगर माफ़ कर दो यानी पूरा ही दे दो तो ये तकवे के ज़्यादा करीब है। अब इससे आप अंदाज़ा कीजिए कि अल्लाह ताला के यहाँ पसंदीदा क्या बात है। पसंदीदा बात ये नहीं है कि हक महर मार लिया जाए, खुला के मौके पर पैसे छीन लिए जाए, पसंदीदा ये है तकवे के ज़्यादा करीब है कि जो हक नहीं बनता वो भी दे दिया जाए। यही दोनों केसेस में यहाँ जरे बहस। एक केस ये है कि हाथ नहीं लगाया और हक महर भी तय नहीं हुआ, बस निकाह हुआ होगा, अब तलाक देनी पड़ गई है, तो अल्लाह ताला कहते हैं कि अपनी हिम्मत के मुताबिक दोगे, गरीब अपनी हिम्मत के मुताबिक, अमीर अपनी हिम्मत के मुताबिक, और ये नेक आदमी के ऊपर अल्लाह की तरफ से मुकर्रर करदा हक है। दूसरी सूरत यह है कि हक महर तो तय हो गया हुआ है लेकिन हाथ नहीं लगाया अभी, तमत्तो हासिल नहीं किया, इस सूरत में अल्लाह ताला कहते हैं कि जो हक महर मुकर्रर हुआ है वो आधा दिया जाएगा, बीवी भी माफ़ कर सकती है और शौहर भी माफ़ कर सकता है, यानी शौहर के माफ़ करने का मतलब है कि वो आधा नहीं ले रहा बल्कि वो पूरे का पूरा दे रहा है उसको, तो पूरे का पूरा देना अल्लाह के नज़दीक तकवे के ज़्यादा करीब है। और आगे इल्लत बताई, वजह बताई, फरमाया कि वला तनसबुल फजल बैनकुम, जो तुम्हारा फजल है तुम्हारी बीवियों के मुकाबले में उसको ना भूलो। इन्नल्लाह बिमा तअमलून बसीर, बेशक अल्लाह ताला जो कुछ तुम करते हो उसको देखता। अब अपने फजल को ना भूलो, ये वो पीछे जो बात चली है सूरह अल बकरा में, तुम्हें कव्वाम बनाया गया है, तुम्हारे हाथ में निकाह का उकदा रखा गया है, तलाक देने का हक़ तुम्हारे पास है, नान नफ़के की ज़िम्मेदारी तुम्हारे पास है। अपने इस फ़ज़ल को जो अल्लाह ने तुम्हें दिया है उसको सामने रखो और आखिरी दर्जे में इसको निभाने की कोशिश करो। तो अगर हक़ मेहर तय नहीं हुआ, तुमने बीवी से कोई फ़ायदा नहीं उठाया और सिर्फ निकाह हुआ हुआ था, रुख्सती नहीं हुई, तलाक देने पे आ गए हो, तो अपनी हिम्मत के मुताबिक बीवी को कुछ दे कर तलाक दोगे, ये फ़र्ज़ है। और दूसरी ये है कि फ़ायदा कोई नहीं उठाया लेकिन हक महर मुकर्रर किया हुआ है तो आधा हक महर अदा करोगे, ये फ़र्ज़ है। तकवे के करीब यह है कि पूरा अदा कर दोगे। अलबत्ता अगर कोई सूरत हाल ऐसी है तो औरत माफ़ कर सकती है। इससे आप अंदाज़ा कर सकते हैं कि शोहर के ऊपर जो ज़िम्मेदारी है वो किस कदर है, और उसको तलाक देना इतना आसान नहीं है कि बस सब कुछ बीवी से छीन लिया, धक्के दे के घर से निकाल दिया। बीवी बीवी है। एक दूसरी जगह अल्लाह ताला ने फरमाया कि तुम एक दूसरे के साथ खुल चुके हो, इसलिए एक दूसरे की कदर जानो, एक दूसरे का एहतराम करो, एक दूसरे के जो हकूक़ हैं उनको पूरी तरह से अदा करो। अब ज़ाहिर है कि ये एक मुश्किल काम है कि आपने एक निकाह पढ़ा और बस तलाक देनी पड़ गई किसी वजह से, तो अब ये पैसा क्यों खर्च किया जाए। इसके लिए ज़रूरत है कि इंसानों के अंदर खुदा खौफी हो, तभी ऐसा हो सकेगा। और अगर आपके अंदर खुदा खौफी नहीं है तो आप कोई भी फ़र्ज़ अदा नहीं कर सकते, नमाज भी नहीं पढ़ सकते, रोज़ा भी नहीं रख सकते, ज़कात भी नहीं दे सकते। तो खुदा खौफी के लिए, खुदा खौफी होगी, तकवा होगा, तो फिर जो है वो आदमी अपने ये इस तरह के फ़राइज़ अदा कर सकता। अगर खुदा खौफी नहीं है तो ये फ़राइज़ अदा होने ज़रा मुश्किल हो जाते हैं। इसलिए फिर अल्लाह ताला कदम कदम पे हमें उसका तरीका भी बताते हैं कि अपने अंदर तकवा पैदा करने का तरीका क्या है, अपने अंदर ये हौसला पैदा करने का तरीका क्या है कि मैं इस सूरत में भी हक महर अदा करूँ जब कोई फ़ायदा नहीं उठाया, जब कुछ मैंने उससे लिया नहीं है लेकिन हक महर देना पड़ गया है। उसके लिए फरमाया कि हाफिज़ू अलस्सलावाती वस्सलातिल वुस्ता वकूमू लिल्लाहि कानितीन। अपनी नमाज़ों की हिफाजत करो और नमाज वस्ता की भी हिफाजत करो और अल्लाह के लिए फरमा बरदाराना खड़े हो जाओ। तर्जमा मैंने आम तर्जमे के मुताबिक किया है, लेकिन हाफिज़ु अलस्सलावात के दो मानी हैं जो सामने रहने चाहिए। एक मानी यह है कि वो चीज़ इस कदर अपना लो कि वो तुम्हारी शख्सियत का रंग बन जाए, तो नमाजी बन जाओ, एक मफहूम इसका यह है, पक्के नमाजी बन जाओ। और दूसरा इसका मतलब होता है कि मुआज़बत करना, यानी कभी भी ना छोड़ना, नमाज को कभी ना छोड़ना। सही तर्जमा यह होगा, ठेठ अगर तर्जमा किया जाए कि हाफिज़ु अलस्सलावात, तो नमाज ज़ाया ना करना, नमाज ना छोड़ना, पुख्तगी से नमाज को अपना लो या नमाजी बन जाओ, ये मतलब होगा। नमाज की हिफाज़त करो, हम लफ्ज़ी तर्जमा चूँकि कुरान मजीद के कोशिश होती है हमारी कि हम लफ्ज़ों के मुताबिक तर्जमा करें, तो उसमें बाज़ औक़ात मफहूम पूरा अदा नहीं होता। नमाज़ों की हिफाज़त करने से मतलब निकल आएगा कि कभी ना छोड़ो, कभी ज़ाया ना करो, पक्के नमाजी बन जाओ, लेकिन असल मानी उसके ये हैं कि नमाज़ों का रंग इख्तियार कर लो और नमाजी बन जाओ और कभी कोई नमाज ज़ाया ना करना, पुख्तगी के साथ नमाज़ें पढ़ते रहो। नमाज पढ़ते रहोगे तो इस तरह के मुश्किल अहकाम पे अमल कर सकोगे जो ऊपर ज़ेर बयास आए, कि नुकसान ही नुकसान है। निकाह पढ़ लिया था, हक महर तय नहीं हुआ था या तय हो गया था, अब तलाक देनी पड़ गई है रुख्सती के बगैर, कोई फ़ायदा नहीं उठाया निकाह का लेकिन अदायगी करनी पड़ गई। तो इस तरह के मौक़ों पर अगर कोई चीज़ काम आ सकती है तो वो खुदा की याद दहानी, खुदा को जवाब देना, खुदा के हजूर हाजिर होना, खुदा का तकवा और खुदा के साथ ये ताल्लुक नमाज से ज़्यादा बेहतर कोई चीज़ कायम नहीं करती। इसलिए यहाँ पर इन हुक्मों के बीच में नमाज का हुक्म दे दिया गया। अब चूंकि नमाज को कभी ना छोड़ने का हुक्म दिया है तो पूरी बात भी कर दी ताकि बात मुकम्मल हो जाए। वो आगे चलकर मैं वाजे करता हूँ कि बात किस तरह से मुकम्मल की है। आगे फरमाया बस सलातिल वुस्ता और दरमियानी नमाज भी। दरमियानी नमाज के ऊपर बहुत सारे हमारे اختلافات ہیں، کچھ لوگوں نے عصر نماز مراد لی ہے، کچھ لوگوں نے ظہر مراد لی ہے، کچھ نے فجر مراد لی ہے، گویا تقریباً ساری ہی نمازیں اس میں آ جاتی ہیں، لیکن زیادہ مشہور عصر کی نماز ہوئی ہے، اور بعض علاقوں میں جیسے مراکش وغیرہ میں ظہر کی نماز کی روایت زیادہ مشہور ہے۔ تو صلاۃ وسطیٰ ہوتی کیا ہے؟ سادہ لفظی ترجمہ تو ہے کہ درمیان کی نماز۔ تو درمیان کی نماز کے دو مطلب ہو سکتے ہیں، تین مطلب ہو سکتے ہیں، مثلا نمازوں کے بیچ کے درمیان، درمیان کی نماز تو وہ طے کی گئی، تو دو رات کی، دو دن کی، دو رات کی کر دیجئے، دو دن کی کر دیجئے تو عصر بنتی ہے، ٹھیک ہے، اور یعنی فجر اور ظہر دن کی نمازیں ہو گئیں، اور مغرب اور عشاء رات کی نمازیں ہو گئیں، ان کے درمیان میں آ جاتی ہیں۔ کچھ لوگوں نے ظہر کو درمیان میں لے آئے کہ مغرب، فجر اور عشاء اکٹھی کر دی اور مغرب اور عصر اکٹھی کر دی، ٹھیک ہے، کیونکہ وہ سورج کے ڈوبنے کے پاس، وہ سورج کے طلوع کے پاس، اور ایک رات کی۔ تو بہرحال اس طرح سے صلاۃ وسطیٰ کہیں سے فجر سے شروع کر لیں تو تب ایک درمیانی نماز بن جائے گی، آپ مغرب سے شروع کر لیں تب ایک نماز بن جائے گی۔ تو اس وجہ سے زیادہ اس میں اختلاف ہو گیا کہ کس نماز کو کہا جاتا ہے۔ البتہ جو وسطیٰ ہے، اس کا جو وسطیٰ کا فعل ہے، وہ ایک معنی ادا کرتا ہے۔ وہ معنی یہ ہوتے ہیں کہ آپ کسی چیز میں داخل ہو جائیں، کسی چیز میں داخل ہو جائیں۔ مثال کے طور پر ہم یہاں بیٹھے ہوئے تو ایک آدمی بیچ میں آ کر بیٹھ جائے، تو اس کا مطلب ہے کہ وسطیٰ الناس، وہ لوگوں کے بیچ میں آ کر بیٹھ گیا، جیسے ہم کہیں گھس گیا بیچ میں، تو یہ بھی وسطیٰ۔ اب نماز، ہم کوئی کام کر رہے تھے کہ درمیان میں نماز آ کے گھس گئی، بس ابھی ہم یہاں درس کر رہے ہیں تو بیچ میں مغرب نے آ جانا ہے، پاکستان لاہور میں ٹائم جو ہے مغرب کا ہو جائے گا ہمارے، تو اب جو بیچ میں نماز آ گئی ہے کام کے دوران میں بھی، اس کو بھی اللہ تعالیٰ کہہ رہے ہیں کہ اس کا بھی خیال رکھنا ہے۔ تو دو معنی ممکن ہیں، ایک یہ کہ نمازوں کے بیچ میں ہم یہ مانیں کہ کون سی درمیان کی نماز ہے، اور دوسرا یہ ہے کہ کسی چیز میں آ کے گھس گئی ہے نماز۔ ہم سفر کر رہے تھے، بیچ میں نماز آ گئی، ہم کوئی کام کر رہے تھے، بیچ میں نماز آ گئی، ہم کوئی مشن پہ جا رہے تھے، بیچ میں نماز آ گئی، ہم جنگ پہ جا رہے تھے، جنگ کر رہے تھے، بیچ میں نماز آ گئی۔ تو یہ بھی صلاۃ وسطیٰ کے معنی ہو سکتے ہیں۔ میرے خیال میں یہ دوسرے معنی میں لینا زیادہ بہتر ہے، وہ آگے اللہ تعالیٰ نے واضح کر دیا، قرینہ اس کا کلام میں موجود ہے۔ تو فرمایا کہ اپنی پانچ وقت کی نمازوں کی حفاظت کرو گے، اور اس نماز کی جو درمیان میں آ جاتی ہے، درمیان کی نماز کی بھی حفاظت کرو گے۔ وَقُومُوا لِلَّهِ قَانِتِينَ، اور ان نمازوں میں اللہ تعالیٰ کے فرما بردار بن کر کھڑے ہو جاؤ گے۔ یہ فرما برداری، وہ فرما برداری پیدا کرے گی جو اوپر کے اور بعد میں آنے والے احکام کو پورا کرنے میں مدد دے گی۔ تو قوموا للہ قانتین، اللہ کے حضور فرما بردارانہ کھڑے ہو جاؤ۔ یہ نماز کے اندر جو تقویٰ چاہیے، جو خدا کی طرف رجحان چاہیے، اس کی طرف اشارہ ہے۔ ہماری نمازیں قانتین والی نمازیں نہیں ہوتی، بلکہ بس ہم گئے، ایک عادت پڑی ہوتی ہے، نماز پڑھی آ گئے۔ تو خدا کے حضور فرما بردارانہ کھڑے ہونا ہے۔ یہ ظاہری طور پر بھی کچھ چیزیں اپنانی پڑتی ہیں، جیسے ہم ہاتھ باندھتے ہیں ادب کے ساتھ، تو یہ بھی قانت ہونا ہے۔ اور ایک یہ ہے کہ ہمارے صرف جسم پر ہی قانت کا اظہار نہ ہو، بلکہ ہمارا دل بھی فرما بردارانہ کھڑا ہو، پورے اطمینان کے ساتھ کہ میں خدا کی فرما برداری میں ادب کے ساتھ کھڑا ہوں۔ قوموا للہ قانتین سے ایک اور بات سمجھ میں آتی ہے کہ نماز کے جو ظاہری حرکات ہیں وہ بھی عبادت کا حصہ ہیں۔ یہاں قوموا للہ قانتین، اللہ کے حضور فرما بردارانہ کھڑے ہو جاؤ، تو قیام، رکوع، سجدہ، دو زانوں بیٹھنا تشہد میں جو ہوتا ہے، یہ ساری کی ساری چیزیں عبادت کا حصہ ہیں۔ یعنی ہم جب ہاتھ اٹھاتے ہیں یہ بھی عبادت کا حصہ ہے، ہم جب ہاتھ باندھ لیتے ہیں، کھڑے ہو جاتے ہیں ادب کے ساتھ، تو یہ بھی عبادت کا حصہ ہے۔ تو آدھی نماز حرکات پر ہے، آدھی نماز کلمات پر ہے۔ اللہ اکبر، سمع اللہ لمن حمدہ، سورہ فاتحہ پڑھنا، قرآن مجید کا کوئی حصہ پڑھنا، یہ بھی عبادت ہے، اور یہ حرکات کرنا بھی عبادت ہے۔ جس نے حرکات نہیں کی اس کی بھی نماز نہیں ہوگی، اور جس نے کلمات ادا نہیں کیے جو مقرر کردہ ہیں اس کی نماز بھی نہیں ہوگی۔ تو اس لیے عبادت، نماز کی عبادت دو چیزیں مل کر ہوتی ہے، ایک حرکات اور ایک اذکار جو اس میں کیے جاتے ہیں۔ तो इसलिए जो आदमी बातों को नहीं समझता, कुरान की जो पढ़ा जा रहा होता है जो कुछ भी, वो कम से कम इतनी इबादत कर रहा होता है कि वो हरकात और सकनात से खुदा के हजूर अपनी जो बंदगी है उसका इजहार कर रहा होता है। तो कूमू लिल्लाह कानितीन में फर्मा बरदाराना अल्लाह के हजूर खड़े हो जाओ, अगरचे यहाँ कूमू नमाज के लिए आया है। कूमू लिल्लाह कानितीन यानी अल्लाह की फर्मा बरदारी में नमाज पढ़ो। ये हर ज़ुबान में होता है कि हम जुज़ बोलकर कुल मुराद लेते हैं। जैसे हम नमाज में ये कहते हैं कद कामत सलात, नमाज खड़ी हो गई, तो अकामत जब पढ़ते हैं तो इसका मतलब है कि पूरी नमाज पढ़ने के लिए तैयार हो गए हम, नमाज खड़ी हो गई। तो उसी तरह से कूमू लिल्लाह कानितीन, अल्लाह के लिए खड़े हो जाओ का मतलब है नमाज पढ़ो। अब जिस वजह से मैं इसको सलात वुस्ता को कामों के बीच में आने वाली या जंग के बीच में आने वाली नमाज मुराद दे रहा हूँ, वो आगे आ रहा है। फ़ाइन खिफ्तुम फरेजालन और रुकबाना, और अगर तुम्हें खौफ हो तो फिर पैदल भी पढ़ लो और सवारी पर भी पढ़ लो। ये इस बात का करीना है कि सदा आम हालात में नमाज ज़ेर बहस नहीं है, बल्कि खिफ्तुम खौफ के मौके पर, यानी जिहाद पे जा रहे थे, कोई जंग हो रही थी, कोई सफ़र था, कुछ इस तरह की चीज़ थी, तो उसके मौके पर आपको सलात वुस्ता अगर हो जाए तो उसको लाजमन पढ़ना है, खा पैदल पढ़नी पड़ जाए, खा सवारी पर पढ़नी पड़ जाए। तो सलात वुस्ता की हिफाजत कैसे होगी, जंग में जा रहे हैं, हमले हो रहे हैं, आप पैदल पढ़ने चलते हुए, यानी चलते हुए पैदल नमाज पढ़ते हुए पढ़ते चले जाएं, कि आपने पहुंचना है वहाँ पे जहाँ हमला हुआ हुआ है तो आप पहुँचेंगे, या आपके ऊपर हमला होने वाला है और आप दिफा के तौर पर भाग रहे हैं, कहीं निकलना है आपको, तो इस सूरत में अगर आप वहाँ रुक जाएंगे नमाज पढ़ने के लिए तो या मारे जाएंगे, और अगर नमाज नहीं पढ़ते तो नमाज ज़ाया चली जाएगी। तो इसलिए फरमाया कि सलात वुस्ता को तुम इस तरह से पूरा करो कि अगर इस तरह की सूरत हाल में आ जाए कि खौफ की हालत में, तो फिर पैदल भी पढ़ सकते हो, और रुकबाना और सवारी पर भी पढ़ सकते हो, ऊँट पर हो घोड़े पर हो नमाज पढ़ते चले जाओ। अब ज़ाहिर है कि रिजाल और रुकबान दोनों सूरतों में रुकू और क्याम या सजदे वगैरह होने आसान नहीं होंगे, मुमकिन नहीं होंगे। रुकबान में शायद सजदा तो हो जाए लेकिन रुकू पूरी तरह नहीं होगा या क्याम नहीं होगा, क्योंकि आदमी बैठा हुआ है। तो इस तरह से नमाज जो है वो पढ़ने की अल्लाह ताला ने हुक्म दिया कि सलात वुस्ता को पैदल भी और सवारी पर भी अदा किया जाएगा, उसको ज़ाया नहीं किया जाएगा। हर सूरत में तुम नमाज पढ़ोगे, खा पैदल पढ़नी पड़े, खा सवारी पर बैठ कर पढ़नी पड़े। तो ये अब खौफ की हालत में, ज़ाहिर है कि जंग के ज़माने में, सफ़र की हालत में, सफ़र यहाँ पर पेश नज़र नहीं है, जंग की हालत है, तो जंग की हालत में, खौफ की हालत में ये भी किया जाएगा। तो इससे हम ये अंदाज़ा लगा सकते हैं कि जो सलात वुस्ता है वो दरअसल वो है जिसमें हम रुक नहीं सकते, जिसमें हम काम छोड़ना पड़ेगा, छोड़ना पड़ेगा। तो बाद सूरतों में अगर खौफ की हालत हो तो फिर क्या करना है, और जहाँ खौफ नहीं है लेकिन काम के बीच में आ गए तो काम छोड़ा जा सकता है, लेकिन खौफ की हालत में वहीं पर रुकना मुमकिन नहीं होता बाज़ुकात, या दिफा करना है, जल्दी पहुंचना है, दुश्मन ने हमला कर दिया हुआ है और मैं अगर नमाज घर में पढ़ता रहूँगा तो दिफा कमज़ोर हो जाएगा, नुकसान ज़्यादा हो जाएगा। तो इसलिए अल्लाह ताला ने कहा कि तुम पैदल अगर जा रहे हो तो पैदल नमाज पढ़ते चले जाओ, और सवारी पर बैठे हो तो सवारी पर नमाज पढ़ते चले जाओ। ज़ाहिर है कि इस सूरत हाल में फिर किबले की पाबंदी और इस तरह की चीज़ें और रुख्सत में चली जाएंगी, क्योंकि अगर मिसाल के तौर पर लाहौर में मगरब की तरफ किबला है और जंग हो गई है मशरक की तरफ और हमने वहाँ पर बॉर्डर पे पहुँचना है, तो फिर तो ज़ाहिर है कि मगरब की तरफ मुंह नहीं हो सकता। तो इस तरह से हम नमाज पढ़ेंगे। अब इसमें ये ख्याल होता है बाज़ लोगों को कि नमाज का एहतराम कैसे होगा, तो ये खौफ की हालत की नमाज है, आम हालात में इसका मतलब ये नहीं है। यहाँ पर सफ़र का ज़िक्र नहीं है, खौफ का ज़िक्र है। सफ़र का ज़िक्र होता तो हम इसको आम नमाज़ों में भी ये बात कह सकते थे। असल हुक्म वही है, कूमू लिल्लाह कानितीन, आम हालात में वही है, लेकिन खौफ की हालत में सलात वुस्ता आ जाए عام حالات میں صلات وسطی آ جائے تو کام چھوڑ کر صلات وسطی پڑھی جائے گی، اور خوف کے موقعوں پر صلات وسطی آ جائے تو پیدل بھی پڑھی جا سکتی ہے، سواری پر بھی پڑھی جا سکتی ہے، لیکن یہ صرف خوف کی حالت میں ہے. فَإِذَا آمِنْتُمْ فَاذْكُرُوا اللَّهَ كَمَا عَلَّمَكُمْ مَا لَمْ تَكُونُوا تَعْلَمُونَ، اور جب امن میں آ جاؤ تو پھر اللہ تعالیٰ کو ویسے ہی یاد کرو جیسا تمہیں سکھایا گیا ہے، جیسا اللہ نے تمہیں سکھایا ہے جو تم پہلے نہیں جانتے تھے. تو اس کا مطلب یہ ہے کہ یہ جو رجال اور رکبان والی حالت ہے یہ صرف خوف کی حالت میں ہے. خوف ظاہر ہے کہ جان کا ہوتا ہے اور جنگ کا ہوتا ہے، اس طرح کی چیزوں میں ایمرجنسی کے لفظ بول لیجئے کہ ایمرجنسی کے حالات میں ہسپتال میں کوئی پہنچنا ہے مریض کو، اگر آپ نماز پڑھنے لگ جائے تو مریض کی جان جانے کا ڈر ہے، اور اگر آپ مریض کو وہاں لے کر جائیں اور رکیں نہیں تو نماز جانے کا ڈر ہے. تو اس طرح کی صورتحال میں آپ پیدل جا رہے ہیں تو پیدل، اور سواری پر بیٹھے آئیں تو سواری میں نماز پڑھ سکتے ہیں، لیکن یہ ہے معاملہ خوف کا. تو یہ اب جو نماز کی اہمیت ہے وہ بھی اس سے واضح ہو رہی ہے کہ کسی صورت میں بھی نماز نہیں چھوڑی جائے گی. آپ نے نماز پڑھنی ہے، عام حالات میں اس کو قائم رکھنا ہے، اور جو آپاداپی میں، جنگ میں، سفر میں، کاموں کے بیچ میں نماز آ جائے، اسپیشل اٹھنا پڑے تو اٹھنا ہوگا، تجارت چھوڑنی پڑے گی، دکان بند کرنی پڑے گی، یہ عام حالات میں یہی حکم ہے. لیکن ایمرجنسی کے اوقات میں اللہ تعالیٰ نے ہمیں اجازت دی ہے کہ ہم پیدل اور سواری میں بھی پڑھ سکتے ہیں، لیکن چھوڑیں گے نہیں، چھوڑنے کی اجازت نہیں دی گئی. اسی سے بعض لوگوں نے قیاس کر لیا ہمارے زمانے میں کہ اگر کوئی آدمی بیمار ہے، پڑھ نہیں سکتا، تو وہ کرسی پر بیٹھ کر پڑھ لے تو ٹھیک ہے، اللہ تعالیٰ ان کی نماز کو قبول کرے گا. اس طرح کے فتوے دینا بڑا مشکل ہوتا ہے کہ کرسی پر نماز ہوگی کہ نہیں ہوگی، اللہ تعالیٰ بہتر جانتا ہے اپنے بندوں کے حالات کو. اگر کسی کے حالات ایسے ہیں کہ وہ بیٹھ کھڑا نہیں ہو سکتا تو نماز پڑھنا اس کے لیے زیادہ بہتر ہے، تو وہ بیٹھ کے پڑھ سکتا. بیٹھ کے پڑھنا، لیٹ کر پڑھنا، اس کی پرانے زمانے سے زیادہ چلی آ رہی ہے، لوگ پڑھتے ہیں. تو کرسی پر بیٹھنا زمین پر بیٹھنے کے مقابلے میں قیام کے زیادہ قریب ہے، تو بیٹھا جا سکتا ہے. بعض لوگ گھٹنے اپنے فولڈ ہی نہیں کر سکتے، اس صورت میں کرسی بہت مفید ہو جاتی ہے. تو اس لیے، لیکن بہرحال وہ اس آیت سے نہیں نکالا جائے گا، لیکن اتنی بات سے نکل آئے گا کہ اللہ تعالیٰ نے اجازت دی ہے سواری پر بیٹھ کر نماز پڑھنے کی، تو ہم بھی کرسی پر بیٹھ کر نماز پڑھ سکتے ہیں اگر حالات اس کا تقاضا کرتے ہوں. تو امن کی حالت میں وہی نماز پڑھی جائے گی جو ہم عام حالات میں پڑھتے ہیں، پورے وقار کے ساتھ، پورے قبلے کا تعین کے ساتھ، وقت نکال کر الگ ہو کر ہم پڑھیں گے. آگے فرمایا کہ فائدہ امن تو فذکر اللہ کما علمکم، کہ امن کی حالت میں ویسے ہی نماز پڑھی جائے گی جیسے سکھایا گیا ہے. معلوم تکونو تعلمون، جو تم نہیں جانتے تھے. اس کا مطلب ہے کہ نبی کریم صلی اللہ علیہ وسلم سے پہلے نماز کے اہم حصے چھوٹ چکے تھے، اور لیکن یہ لوگ نماز پڑھتے تھے. یہ قرآن مجید سے بھی ثابت ہے اور عربوں کی تاریخ سے بھی. نماز ضائع کرنے والے جیسے ہمارے امت میں اس وقت ہیں، اس طرح بہت سارے لوگ تھے، اور بعض چیزیں ہم نے بھی نماز میں خراب کرنا شروع کر دی ہیں، تو اس طرح کی چیزیں ان کے ہاں بھی رہی ہوں گی. لیکن بہرحال نماز پڑھتے تھے وہ، لیکن صحیح درست طریقہ نہیں جانتے تھے. تو وہ نبی کریم صلی اللہ علیہ وسلم کے ذریعے سے اللہ تعالیٰ نے سکھا دیا. اب اس سے آپ یہ بھی سمجھ سکتے ہیں کہ جو نبی کریم صلی اللہ علیہ وسلم نے سکھایا اسی کو اللہ تعالیٰ نے اپنے سکھانا کہہ دیا. یہ ان آیتوں میں سے بھی ہے کہ جو نماز کو مجلس شورا مانتے ہیں، نماز کو نماز نہیں مانتے، صلات کو، ان کے لیے بھی حتمی مقام ہے کہ جہاں پر یہ کہنا بڑا مشکل ہے کہ جو نماز ہے وہ کوئی مجلس شورا ہے یا کچھ بیٹھ کے مشورہ کرنے کا معاملہ ہے، یا یہ نظم اجتماعی ہے، یا یہ پیروی کرنا ہے. یہ قوموا للہ قانتین ہے، بالکل واضح لفظوں میں فرمایا ہے. اور کون سا قوموا للہ قانتین پیدل ہو سکتا ہے اور سواری پر ہو سکتا ہے؟ ظاہر ہے کہ یہ نماز. اور پھر جب کہا کہ امن ہو جاؤ تو فذکر اللہ، تو جس طرح سکھایا اس طرح سے ذکر کرو، تو اس کا مطلب ہے کہ یہ کوئی ذکر کی چیز ہے، نماز واضح طور پر ذکر ہے. تو یہ ان آیتوں میں سے ہے جو حتمی طور پر قرآن مجید میں اس نماز کی طرف اشارہ کر رہے ہیں جس کو ہم نماز کے طور پر یا صلات کے طور پر جانتے ہیں. अब ये बीच में आ गया था बात, क्योंकि सख्त हुक्म आ गए थे कि बीवी को निकाह कर लिया, बीवी रुख्सत भी नहीं हुई, आपके घर में भी नहीं आई, लेकिन आपने क्या किया, तलाक देनी पड़ गई। इस सूरत में भी अल्लाह ताला ने फरमाया कि हक मेहर तय नहीं हुआ, बीवी को छुआ तक नहीं है, तो तलाक देनी पड़ गई है, तो इसमें कुछ ना कुछ देकर रुख्सत किया जाएगा। दूसरी सूरत यह है कि तलाक देने का मौका आ गया, छुआ भी नहीं था लेकिन हक मेहर तय हो गया था, पहले में हक मेहर तय नहीं हुआ था, इसमें हक मेहर तय हो गया तो फरमाया कि आधा देना पड़ेगा, ये फ़र्ज़ है। अलबत्ता अगर तुम पूरा दो तो ये तकवे के ज़्यादा करीब है। और जो शोहर को अल्लाह ताला ने बीवी के मुकाबले में एक दर्जा बुलंद अता किया है, उसका ख्याल रखना चाहिए, इसलिए बीवी को दे तलाक के रुख्सत करना चाहिए। इससे मैंने अपनी उस बात को दोहराया है जो मैं पीछे खुला के मौजू पर बयान कर चुका हूँ कि जो लोग खुला में बीवी से पैसे वापस लेते हैं, हक मेहर लेते हैं, वो गुनाह कबीरा करते हैं। अल्लाह ताला ने इस सूरत में भी कि कोई फ़ायदा नहीं उठाया, उस सूरत में भी तलाक देने पर कुछ देने का हुक्म दिया है। तो खुला में कैसे अल्लाह ताला ने हुक्म दे दिया कि वापस ले लो, जो मैंने बताया कि यहाँ पर एक ही केस है जिसमें अल्लाह ताला ने बीवी को इजाज़त दी है कि वो कुछ वापस करके तलाक ले ले, शौहर को हक हासिल नहीं है कि वो एक रुपया भी ले सके, बीवी दे सकती है। तो दोनों में वाज़े फ़र्क है। और वो केस क्या है, वो ये है कि बीवी को सब कुछ दे रखा है, अब वो तलाक देगा तो तलाक दे नहीं सकता क्योंकि सारा कुछ चला जाएगा, क्योंकि अल्लाह ने कह दिया है कि कोई भी तुम चीज़ वापस नहीं लोगे, जब कोई भी चीज़ तुम वापस नहीं लोगे तो मामला ख़राब हो जाएगा। इसलिए फिर रोक दिया गया कि तुमने क्या मामला करना है, किस तरह से सूरत हाल करनी है, तो कोई चीज़ एक रुपया भी वापस नहीं लिया जाएगा। और इस केस में कि जब फ़ायदा कोई नहीं उठाया बीवी से, तब भी अल्लाह ताला ने कहा है कि देना है, हक मेहर तय हुआ है तो आधा, हक मेहर तय नहीं हुआ तो अपनी हैसियत के मुताबिक कुछ ना कुछ देना होगा। अब ज़ाहिर है कि यह मुतालबा अल्लाह की तरफ से सख्त है, इसलिए फरमाया कि अपने जो अल्लाह ने तुम्हें फ़जल दिया है बीवियों के मुकाबले में उसको ना भूलो, और तकवे का जिक्र कर दिया, तो इसलिए तकवे पर कायम रहने के लिए सोल्यूशन बताया अल्लाह ताला ने कि पक्के नमाजी बन जाओ, नमाज नहीं छोड़नी है, नमाज छोड़ोगे तो काम ख़राब हो जाएगा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कुरैश को भी कहा था कि ये जो अमर है हुकूमत का, खिलाफत का, ये तुम्हारे बीच में रहेगा जब तक तुम नमाज पढ़ते रहो। तो नमाज के बारे में ये बात अलग से समझ लेनी चाहिए कि ये ना सिर्फ मेरे और आपके अंदर तकवा पैदा करती है, बल्कि ये दीनी अहकाम को बचाने के लिए एक किले का काम करती है, ये बचाती है नेकियों को। तो इसलिए नमाज को अपना वतीरा बना लेना चाहिए। आगे दोबारा फिर वही मज़मून नमाज के बाद शुरू हो गया, वो मेरा ख्याल टाइम भी हो गया हमारा, तो हम अगली दफ़ा देखेंगे। तो दोबारा कुछ बातें दोहरा देता हूँ। मज़मून चल रहा था ख़वातीन के साथ बीवी और शोहर और बीवी के मामलात का, तलाक कैसे होगी, इद्दत क्या होगी, ये इस तरह की चीज़ें अल्लाह ताला बता रहे थे। उसमें एक केस ये ज़रे बहस आ गया कि ये भी तो सूरत हो सकती है कि आदमी निकाह करे और कोई झगड़ा पैदा हो जाए और तलाक देनी पड़ जाए, और ना हक मेहर तय हुआ है, सिर्फ निकाह हुआ है, रुख्सती नहीं हुई और हक मेहर भी तय नहीं हुआ, तो फरमाया कि इस सूरत में तलाक देने में कोई गुनाह नहीं है, तलाक हो सकती है, लेकिन तलाक देते वक्त तुम्हें कुछ ना कुछ देना है अपनी बीवी को, अपनी कुदरत के मुताबिक, अपनी हिम्मत के मुताबिक, अपनी हैसियत के मुताबिक, अमीर को अपनी हैसियत के मुताबिक और तंग दस्त को अपनी हैसियत के मुताबिक। दूसरा केस ये जरिए ऐसा आ गया इस तरह का कि अभी रुख्सती नहीं हुई, बीवी को हाथ तक नहीं लगाया, सिर्फ निकाह हुआ था और हक मेहर भी तय हो गया था, पहले में हाथ नहीं लगाया और हक मेहर तय नहीं हुआ, इसमें हाथ भी नहीं लगाया और हक मेहर तय हो गया है, तो फरमाया कि आधा हक मेहर देना लाजम है, बाकी जो दोगे वो तकवे के मुताबिक होगा। हाँ, बीवी छोड़ सकती है, उसमें कोई गुनाह नहीं होगा, लेकिन बहरहाल तुम्हें देना है, और तुम आधा जो माफ़ कर रहे हैं अल्लाह ताला वो दे दो तो ज़्यादा बेहतर है, तकवे के ज़्यादा करीब है, इसलिए कि ये मोहसिनीन पर हक है, फ़र्ज़ है। और अल्लाह ताला ने शोहर को, मर्दों को, बीवियों पर एक फजीलत दी है। इस तकवे पर कायम रहने के लिए इस तरह की नुकसानात उठाने वाले اللہ تعالیٰ کے بعض احکام مالی طور پر نقصان دیتے ہیں. زکوٰۃ دینے سے مالی نقصان ہوتا ہے, اور بیوی کو حق مہر دینے سے نقصان ہوتا ہے. تو یہ جو چیزیں ہیں یہ دین میں آزمائش کے طور پر ہیں. اللہ کی راہ میں دینے سے ہاں برکت آئے گی اللہ کے ہاں قیامت والے دن لازماً, اور دنیا میں اگر اللہ تعالیٰ چاہیں تو برکت دے دیتے ہیں. وعدہ نہیں اللہ تعالیٰ کا دنیا میں, لیکن آخرت کا وعدہ ہے. تو وہ تو فائدہ ہونا ہے, لیکن دنیا میں نقصان ہو رہا ہوتا ہے. خاص طور سے پاکستانی ذہن کے مطابق ایسی بیوی کو جس کو طلاق دے رہے ہیں اس کو پیسے دے کر رخصت کیا جائے, یہ لوگوں کو لگتا ہے کہ بہت ہی حماقت ہے. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ نہیں, رخصت کرنا ہے تو دے طلاق کے رخصت کرنا ہے. اس کے لیے پھر اللہ تعالیٰ نے طریقہ بتایا کہ پکے نمازی بن جاؤ تو تمہارے اندر تقویٰ قائم رہے گا. اللہ کے حضور فرما برداری کے ساتھ کھڑے رہا کرو گے تو تمہارے اندر باقی احکام میں بھی فرما برداری آئے گی. اس کے لیے پھر نماز کے حکم دیا, اور اس میں صلاۃ وسطیٰ کا بھی ذکر کیا. صلاۃ وسطیٰ کے دو معنی ممکن ہیں, یعنی لفظی طور پر معنی ہے کہ جو درمیان میں نماز آ جائے. تو درمیان میں آنے کا مطلب ہے کہ نمازوں کے درمیان میں ہو, یہ بھی ٹھیک ہو سکتا ہے, اور یہ بھی ٹھیک ہو سکتا ہے کہ جو کاموں کے بیچ میں گھس جائے اس نماز کو بھی. میں نے اسی دوسرے معنی کو ترجیح دی ہے اگلے رجالن اور رکبان والے حکم سے. اور اگر خوف کی حالت ہو, ایمرجنسی ہو, جنگ کی صورت حال ہو, تو پھر اللہ تعالیٰ نے اجازت دی ہے کہ آپ پیدل بھی پڑھ سکتے ہیں نماز, پیدل چلتے ہوئے, اور سواری پر بیٹھ کر بھی چلتے ہوئے نماز پڑھ سکتے ہیں. لیکن عام حالات میں اس کو منع کر دیا, کیونکہ فرمایا کہ جب امن ہو جائے تو پھر اللہ تعالیٰ کو ویسے ہی یاد کرو, یعنی ویسے ہی نماز پڑھو جیسے تعلیم کیا گیا ہے تمہیں. اس کے بغیر نماز پھر عام حالات میں نہیں ہوگی. اس لیے اس سے یہ استدلال کرنا کہ نماز جیسے بھی ہو حاضری دینی ہے فٹافٹ پہنچ جائیں, یہ ٹھیک نہیں ہے. عام حالات میں نماز سلیقے کے ساتھ ہی پڑھنی چاہیے. صرف خوف کی حالت میں جو نماز ہے اس میں یہ فرمایا گیا ہے کہ وہ رجال اور رکبان حالت میں تم پڑھ سکتے ہو.